समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, देशका 73 जिल्लामा फैलिएको कोविड 19 हालसम्म 6551 जना व्यक्ति संक्रमित भएका छन्। यसैगरी परीक्षणको दायरा बढ़ाउँदै गर्दा हालसम्म 1,43,738 जनाको पीसीआर तथा 2,23,519 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। क्वारेन्टाइनमा 1,33,009 जना छन् भने 5,531 जना आइसोलेशनमा रहेका छन्। डिस्चार्ज हुनेहरूको संख्या भने 1,158 रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। लामो समयको लकडाउन खुलेसँगै अब संक्रमितको संख्या बढ़ला या थप संक्रमण हुन नदिन जनताको चेतना स्तर र सावधानीले कतिको सकारात्मक परिणाम देला त्यो हेर्न बाँकी नै छ। यो विषम परिस्थितिमा भइरहेका सरकारी प्रयास र सावधानीका विकल्पका विषयमा केन्द्रित रहेर आजको अन्तर संवादमा हामी स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीसँग कुराकानी गर्ने तयारी गरिरहेका छौं। डाक्टर कार्कीको टेलिफोन सम्पर्क गर्ने प्रयास हामी गरि नै रहेका छौं। यी बीचमा केही पछिल्ला अवस्थाका बारेमा पनि चर्चा गरौं। जसरी 83 दिन लामो लकडाउनलाई सरकारले केही खुकुलो बनाउने घोषणा गर्यो, अहिले शहर बजार यत्रतत्र मानिसहरू कतिपय अवस्थामा मास्क समेत नलगाई आवत जावत हिँडडुल गरिरहेको देखिन्छ। सड़कमा प्रशस्त मात्रामा सवारी साधनको आवागमन भइरहेको छ, यद्यपि त्यसका लागि जोर बिजोर प्रणाली लागू गरिएको छ। मोटरसाइकलमा एकजना मात्रै चढ़ने निर्णयलाई व्यवहारिक रूपमा रूपान्तरण गरेर नजिकका आफन्तहरू दुईजनासम्म आवत जावत गरिरहेको हामी देख्न सक्छौं। र देशभरका क्वारेन्टाइन स्थलमा सुविधाहरू पर्याप्त मात्रामा नभएको, त्यसको मापदण्ड अनुसार सञ्चालन नभएको, सेवा सुविधाहरू पर्याप्त नभएको जस्ता सर्वसाधारणका गुनासोहरू पनि आइरहेका छन् र ती गुनासो सम्बोधन गर्ने क्रममा सरकार आफ्नो क्षमताले भ्याएसम्म लागि परेका विवरणहरू पनि हामी निरन्तर सुनिरहेका छौं। यही परिवेशमा आम नेपाली जनताले अब आफैले सुरक्षात्मक उपायहरू अप्नाएर कोविड 19 जुध्नुपर्ने अवस्था आएको छ। हामी आफै प्रत्येक व्यक्ति सावधानीपूर्वक लाग्न सकेमा यो रोग नियन्त्रणका लागि प्रशस्त योगदान पुग्न सक्छ भन्ने पनि आम बुझाइरहेको छ। यिनै समसामयिक सन्दर्भहरूलाई जोडेर हामी यतिखेर स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। उहाँको टेलिफोन सम्पर्क अवरूद्ध भएको छ, फेरि पनि हामी सम्पर्क गर्छौं र विशेष गरी यो संवेदनशील घड़ीमा नागरिक स्तरबाट गरिनुपर्ने प्रयास, सावधानीका उपायहरू र सँगसँगै सरकारले रोग नियन्त्रणका लागि के कस्ता प्रयासहरू गरिरहेको छ यस सम्बन्धमा हामी आजको अन्तरसंवादमा कुराकानी गर्ने सिलसिलामा जोड़िएका छौं। र यतिखेर हामीसँग स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तरसंवादमा। नमस्कार डाक्टर साहब, टेलिफोन फेरि पनि अवरूद्ध भएको छ, केही कारणवश टेलिफोन लागिरहेको छ र अवरूद्ध पनि भइरहेको छ, हामी सम्पर्क गर्ने प्रयास गर्नेछौ। यसैबीचमा आदरणीय श्रोताहरू, रेडियो नेपालले कोविड 19 सम्बन्धमा नियमित रूपमा आफ्ना प्रसारण मार्फत आम श्रोताहरूलाई पछिल्लो अवस्थाका बारेमा निरन्तर जानकारी गराइ नै रहेको छ। विशेष गरी देशका दक्षिणी सीमा नाकामा जुन किसिमको चाप बढ़दै गएको थियो त्यो बिस्तारै बिस्तारै व्यवस्थित हुँदै गइरहेको सन्दर्भमा अब फेरि हवाई मार्गबाट पनि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किँदैछन् र तिनको व्यवस्थापनका लागि सरकारले पूर्व तयारी गरेको छ र त्यो आफैमा अर्को एउटा चुनौतीपूर्ण कार्य पनि हो। फेरि पनि हामी आजका अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीसँग कुराकानी गर्दैछौ। डाक्टर साहब नमस्कार, स्वागत छ अन्तरसंवादमा।
हजुर नमस्कार।
हजुर, अब हामी अलिकति केही तथ्याङ्कहरू प्रस्तुत गरिरहेका छौँ। देशका 73 जिल्लामा यो फैलिसकेको छ, लगभग देशभरि नै फैलिएको छ भनौँ। कतिपय हिमाली दुर्गम क्षेत्रहरूमा अलिकति स्थिति सकारात्मक देखिए पनि जोखिम देशभरि नै रहेको छ। अब डाक्टर साहब, यसरी चाहिँ लकडाउन पनि खुकुलो पारिएको छ, यसबाट थप संक्रमण बढ्ने आशंका पनि छ, मानिसहरू बिना मास्क खुलेआम हिँडिरहेका पनि देखिन्छन्, होइन? अब यो स्थितिलाई सन्तुलनमै राख्नको लागि होइन मन्त्रालय र विज्ञहरूको तर्फबाट डाक्टर साहबहरूको चाहिँ अब आगामी रणनीतिहरू हामी कसरी तय गरिरहेछौं यसमा?
पहिलो कुरा चाहिँ के छ भने, यो कोरोना भाइरस चाहिँ लाई हामीले स्वाभाविक रूपमा अब हाम्रो चाहिँ समुदायमा चाहिँ आउँछ, हामीले नियन्त्रित रूपमा यसलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुरा मात्रै हाम्रो चाहिँ रणनीति हो। किनभने यो पहिलादेखि पनि हामीले भन्दै आएको हो, यो भाइरल इन्फेक्सन भएको हुनाले यो स्वाभाविक रूपमा विश्वव्यापी भएको सन्दर्भमा हामी कहाँ पनि आउँछ भन्ने कुरा हो। अब यसको नियन्त्रित रूपमा चाहिँ हामीले हाम्रो समुदायबाट यसलाई चाहिँ हटाउन सक्यौँ भने त्यो सबभन्दा चाहिँ ठुलो कुरा हुन्छ, होइन? अब यो यसमा सबैभन्दा अहिले पछिल्लो दिनमा चाहिँ हिजोसम्म हामीले लकडाउन गरेर सरकार बढी जिम्मेवार भएको जस्तो महसुस भएको थियो भने, अब अहिले चाहिँ जनता जिम्मेवार हुनुपर्छ बढी भन्ने हो। हामी आम नागरिकहरू जिम्मेवार भयौँ भने सायद यो भाइरल इन्फेक्सन चाहिँ त्यति साह्रो धेरै चाहिँ फैलिने स्थिति छैन अहिले पनि। अहिले पनि के हो भने, कोरोनाको संक्रमित व्यक्तिहरू चाहिँ निश्चित क्लस्टरमा हुनुहुन्छ, समुदायमा हुनुहुन्छ। उहाँहरू खास गरी भारतबाट आएका साथीहरू, उहाँहरू चाहिँ अब विभिन्न चाहिँ क्वारेन्टिनमा हुनुहुन्छ अथवा चाहिँ आफ्नो घरमा हुनुहुन्छ, त्यसो भएको उनीहरूले आइसोलेटेडै हुनुहुन्छ। उहाँहरूले चाहिँ समुदायमा त्यसरी फैलिने खालको कुराहरूबाट चाहिँ हामीले सकेसम्म भरमग्दुर प्रयत्न गरेर चाहिँ त्यसलाई एक ठाउँमा क्लस्टर गर्न सकिएको छ। अब रह्यो, अब त्यसो भएको हुनाले अब अहिले जुन चाहिँ अनलक गरिसके पछाडि चाहिँ हाम्रो आवत जावतहरू बढेको छ, यो आवत जावत बढ्दाखेरि चाहिँ व्यक्ति आफै चाहिँ जिम्मेवार हुनु चाहिँ महत्त्वपूर्ण कुरा हुन्छ। त्यसैले हामीले एउटा फर्मुला बनाएका छौँ, एसएमएस भनेर फर्मुला बनाएका छौँ। एसएमएस भनेको यस भनेको डिस्टेन्सिङ, सोसियल डिस्टेन्सिङको कुरा। सोसियल डिस्टेन्सिङ त अहिले हामी भन्दैनौँ, भौतिक दूरी नै भन्छौँ भन्न त, तर भौतिक दूरी राख्नु पर्यो। कम्तीमा पनि एक मिटर भनेपछि 2 मिटरसम्म गर्न सक्यो भने झन् राम्रो, नत्र भने 1 मिटरको डिस्टेन्समा मान्छेहरू बस्ने। दोस्रो कुरा भनेको चाहिँ यो भिडभाडमा जाँदा, सार्वजनिक ठाउँमा जाँदाखेरि चाहिँ अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने। र तेस्रो कुरा भनेको चाहिँ पटक पटक चाहिँ अब कुनै बाहिरबाट आइसके पछाडि अथवा चाहिँ कुनै नयाँ वस्तु छोएपछि हात धुने कुरा, अब हात धुने अथवा सेनिटाइजरको प्रयोग गर्ने। यो 3 मात्रै चाहिँ यस्तो अचूक फर्मुला हो, त्यसले हामीले चाहिँ कोरोनालाई संक्रमणबाट चाहिँ बस्ने हो। त्यसैले अहिले चाहिँ आम नागरिकले चाहिँ यो 3 कुराहरूलाई, हामी सबैले यो 3 कुरालाई पालना गर्न सक्यौँ भने चाहिँ अहिलेको विश्वव्यापी हाम्रो अनुभव हेर्दाखेरि हामी कोरोनाको संक्रमणबाट बस्न सक्छौँ। त्यसो भएको हुनाले यो चिजलाई हामीले ख्याल गर्नु पर्यो। अब अहिले जुन चाहिँ यो अनलक गरेर जुन चाहिँ आवत जावतलाई अलिकति चाहिँ सहजीकरण गरेका छौँ, व्यापार आदि इत्यादि खुलेको छ, अब यो पसलहरू खुलेका छन्। अब अहिले हामी यसलाई हेरिरहेछौँ कि यसो गर्दाखेरि यदि विभिन्न ठाउँहरूमा चाहिँ संक्रमण बढ्यो भने, अब संक्रमण बढेको ठाउँमा फेरि हामी चाहिँ लकडाउनै गर्नुपर्ने स्थिति बन्छ। त्यसैले अहिले खुलेको ठाउँबाट फेरि लकडाउनमा जाने स्थिति नबनोस् भन्नका लागि चाहिँ हामी आम नागरिक नै जिम्मेवार हुनुपर्छ। हाम्रो व्यवहारले नै यो संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने भएको हुनाले चाहिँ हरेक व्यक्तिले चाहिँ म आफू संक्रमित हुनुहुँदैन र मैले अरूलाई संक्रमण गर्नु हुँदैन भन्ने नियमभित्र बसेर हामी सबैले नियमलाई पालना गर्यौँ भने कोरोना संक्रमण चाहिँ हामी सहजै नियन्त्रण गर्न सक्छौँ भन्ने हाम्रो विश्वास छ।
हजुर, जस्तो अब यो आवत जावतको लागि पनि केही रेस्ट्रिक्सन्सहरू छ, कतिपय जिल्ला छोडेर बाहिर जान नपाइने, काठमाडौँ उपत्यका प्रवेश गर्दाखेरि पनि विभिन्न प्रक्रियाहरू पूरा गरेर मात्रै भित्र प्रवेश गर्न पाइने, सिफारिसहरू चाहिने, जुन किसिमको व्यवस्थापन गरिएको छ, यो व्यवस्थापन यदि सही किसिमबाट अगाडि बढ्न नसकेको खण्डमा समुदायमा नयाँ संक्रमितहरू प्रवेश गर्ने र त्यसले चाहिँ अघि डाक्टर साहबले भने जस्तै अलिकति संख्या बढ्न सक्ने जुन स्थिति तर्फ जुन सचेतना अपनाइएको छ, संख्यात्मक रूपमा कति मानिसहरू संक्रमित भएमा र कुन क्षेत्रलाई चाहिँ यसले सम्बोधन गर्छ, जुन अवस्थामा चाहिँ हामी फेरि पनि लकडाउनमा जानुपर्ने अवस्था हुन आउन सक्छ?
जस्तो अब कुनै पनि समुदायमा चाहिँ एक्टिभ केसेसहरू भेटियो, अब भर्खर संक्रमण भएका अथवा चाहिँ हामीले हेर्दाखेरि अब पीसीआर पोजिटिभ केसेसहरू भेटियो भने अब त्यो केसेसहरूले अरूलाई सार्न सक्ने खालको सम्भावनाहरू चाहिँ हुन्छ। त्यसैले अब अहिले हामीलाई डर के होइन भने क्वारेन्टिनमा बसेका व्यक्तिहरूलाई पोजिटिभ भएर उनीहरूको नम्बर बढेर हामीलाई त्यति साह्रो ठुलो डर होइन, किनभने उहाँहरू आफै त्यहाँ क्वारेन्टिनमा हुनुहुन्छ, आइसोलेसनमा हुनुहुन्छ, उहाँहरूले अरूलाई सार्ने खालको सम्भावनाहरू कम हुन्छ। तर यदि कम्युनिटीमा समुदायमा लोकल ठाउँमा कुनै एउटा व्यक्तिलाई दुईटा व्यक्तिलाई देखियो भने अब त्यो व्यक्तिलाई कम्युनिटीमा हामीले त्यसरी देखियो भने चाहिँ त्यो त्यो व्यक्तिले चाहिँ अरू व्यक्तिहरूलाई सार्न सक्ने खालको सम्भावनाहरू बढी हुन्छ। त्यसैले अहिले हाम्रो लकडाउनलाई मध्यनजर गर्दाखेरि चाहिँ हामीले लोकल ट्रान्समिसन भन्छौँ। लोकल ट्रान्समिसन भनेको एउटा कुनै व्यक्ति आएर ट्रान्समिसन गर्यो कसैलाई, अनि त्यो त्यो व्यक्तिले चाहिँ जसलाई ट्रान्समिसन गरेको दोस्रो व्यक्तिले चाहिँ अरूलाई सारेको स्थिति रह्यो भने चाहिँ त्यो चाहिँ एकदमै हाम्रो लागि चाहिँ खतरनाक सूचक हो। त्यसो भएको हुनाले हामीसँग चाहिँ लोकल ट्रान्समिसन भयो भन्ने खालको सङ्केत भयो भने हामीले तुरुन्तै लकडाउन गर्नुको अर्को विकल्प हुँदैन। त्यसैले हाम्रो कुनै पनि नयाँ केस आयो भने त्यसलाई हामीले चाहिँ कन्ट्याक्ट ट्रेसिङ गर्छौँ। केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ गर्ने भन्ने हाम्रो टिम हुन्छ, त्यो टिमले चाहिँ आइडेन्टिफाई गर्छ कि यो इम्पोर्टेड मात्रै हो, बाहिरबाट आएको मात्रै व्यक्तिसँग सरेको छ, अथवा बाहिरबाट आएको व्यक्तिबाट चाहिँ अरू लोकल मान्छेहरूलाई सर्यो भन्ने कुराहरूको उहाँहरूले एउटा चाहिँ निक्योल गर्नुहुन्छ। त्यो निक्योल गरिसके पछाडि चाहिँ हामीले अनि सजेस्ट गर्छौँ कि सल्लाह दिन्छौँ कि यहाँनिर चाहिँ अब हामीले फेरि लकडाउन गर्नुपर्ने हुन्छ भनेर। त्यसैले यो चाहिँ असाध्यै ध्यानपूर्वक ढङ्गले चाहिँ सबै सचेत भएर स्वास्थ्य निकायदेखि लिएर सबै व्यक्तिहरू सचेत भएर मात्रै यो नियन्त्रणलाई चाहिँ हामीले सहज गर्न सक्ने हो। त्यसैले पहिलो कुरा चाहिँ लोकल स्थानीय सरकार र स्थानीय जनताहरूको ठूलो सहयोग हामीलाई जरुरी छ।
हजुर, अहिले यो लकडाउन चाहिँ अलिकति अनलक गरिसकेपछि कतिपय भीडभाड हुने ठाउँहरूमध्ये सुपर मार्केटहरू खाद्यान्नको लागि मात्रै भनिएको छ, तर पनि धेरै मानिसहरू दैनिकमा सयौंको संख्यामा चाहिँ मानिसको आवत जावत हुँदा जुन कन्ट्याक्ट ट्रेसिङको कुरा हामी गरिरहेका छौं, यदि संक्रमण देखिएको खण्डमा त संख्यात्मक रूपमा धेरै मान्छेको जमघट भइसकेपछि गाह्रो होला नि डाक्टर साहब, कन्ट्याक्ट कसरी ट्रेस?
एकदमै यो महत्वपूर्ण कुरा हो। त्यसैले कतिपय हामीले चाहिँ यो पसलहरूमा पनि के गर्ने के नगर्ने भन्ने खालको कुराहरूमा त्यो जनस्वास्थ्यको मापदण्डहरू हामीले तयार गरेका छौँ। यसलाई अलिकति व्यापक प्रचार प्रसार गर्न जरुरी छ र कतिपय अब ठुल्ठुलो पसलहरूमा जाने व्यक्तिहरूको धेरै चाहिँ भिडभाड हुन्छ भने अब कम्तीमा उहाँहरूको सूचना एड्रेस ठेगाना लिनुपर्छ भनेर हामीले भनेका छौँ। त्यसो गर्दाखेरि चाहिँ त्यो पसलमा आएका व्यक्तिहरूलाई कम्तीमा चाहिँ उहाँहरूले नाम र चाहिँ सम्पर्क एड्रेस मात्रै राखिदिनु भयो भने पनि हामीलाई चाहिँ ट्रेसिङको लागि सजिलो हुन्छ। त्यसैले त्यस्तो खालको व्यवस्थाहरू पनि गर्नुहोस् भनेर हामीले भनेका छौँ। अब कतिपय चाहिँ ठाउँमा गर्नु पनि भएको छ होला, कतिपय ठाउँमा चाहिँ गर्नु भएको छैन होला, तर यदि उहाँहरूले त्यसरी चाहिँ हरेक दिन आउने व्यक्तिहरूलाई कम्तीमा पनि एक मिटरको डिस्टेन्समा राखेर अनि एक वान बाई वान गरेर उहाँहरूको सपिङको एउटा व्यवस्थापन भनौँ न व्यवस्थापन गर्ने र उहाँहरूको एड्रेस राखिदिने, अब कतिपय उसमा चाहिँ त्यो बिलिङ गर्दाखेरि पनि उहाँहरूको नाम हुने, नाम ठेगाना सबै हुने कार्डहरू बनेको चाहिँ सुपर मार्केटहरूमा त कार्डबाट पनि, अनि त्यसपछि कुनै एउटा व्यक्ति पोजिटिभ भयो भने कुन दिन तपाईँ कुन कुन महल जानुभएको थियो भनेर भनेपछि त्यहाँबाट हामीले उहाँहरूको डिटेल लिन सक्ने भयौँ। तर जस्तो त्यस्तो व्यवस्था नभएको ठाउँमा चाहिँ कम्तीमा उहाँहरूले एउटा चाहिँ कापीमै भए पनि व्यक्ति र सम्पर्क एड्रेसहरू राखिदिनु भयो भने हामीलाई ट्रेसिङ गर्न सजिलो हुन्छ भनेर हामीले यो खालको सुझावहरू दिएका छौँ। र अब यो भएको छ कि छैन भनेर हामीले चाहिँ फलोअप गर्नुपर्ने अनुगमन गर्नुपर्ने कुराहरू चाहिँ छँदैछ र सबै जिम्मेवार अब पसल खोल्ने व्यक्ति पनि जिम्मेवार हुनु पर्यो, आम नागरिक पनि जिम्मेवार हुनु पर्यो, होइन भने त यो त यो सबै काम चाहिँ सरकारको हो भनेर छोडिदियो भने त यो त सम्भवै छैन। त्यसैले सरकार भनेको हामी सबै हौ भन्ने हिसाबले चाहिँ जिम्मेवार भइदियो भने त्यति अप्ठ्यारो विषयवस्तु होइन यो।
हजुर, अब अर्को प्रसंग पनि उठेको छ, क्वारेन्टाइनहरूको व्यवस्थापन, त्यहाँको मापदण्ड र त्यहाँको सुरक्षा प्रबन्ध अलिक प्रभावकारी भएन कि भन्ने कुराहरू पनि एकातिर छ भने यो टेस्ट होइन परीक्षणको दायरा बढाउने सँगसँगै संख्या पनि बढाउनु पर्यो. अलिकति धेरै मान्छेहरू चाहिँ क्वारेन्टिनमा होल्ड भएर बसे र समयमा परीक्षणको रिपोर्टहरू आएन, त्यसले गर्दाखेरि पनि मानिसहरूलाई अलिकति असहज भइरहेको छ भन्ने किसिमका जुन गुनासाहरू जनगुनासोहरू आइरहेछन्, अब यसलाई हामी कसरी सम्बोधन गर्न सक्छौं?
यो चाहिँ असाध्यै महत्वपूर्ण प्रश्न गर्नुभयो. यो अहिले जुन क्वारेन्टिनहरूमा हामीले राखेका छौँ त्यो क्वारेन्टिनहरूमा चाहिँ एउटा मापदण्ड पुर्याएर हामीले राख्यौँ भने चाहिँ त्यति ठुलो समस्या होइन कि सबै व्यक्तिहरूलाई चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ संक्रमण नसर्ने खालको वातावरण बनाएर हामीले चाहिँ राख्यौँ भने वास्तवमा रोग नियन्त्रणको लागि चाहिँ सबभन्दा अचूक हतियार यही नै हो, क्वारेन्टिनै हो. अब त्योभन्दा पनि राम्रो त कुरा के थियो भने जसको चाहिँ घरमा आइसोलेसन भएर बस्न सक्नुहुन्छ, एकदमै छुटिएर बस्न सक्ने खालको स्थिति छ घरमा, एक्लै जो व्यक्तिहरू आउनु भएको छ उहाँहरू चाहिँ सेपरेट बस्न सक्ने खालको अवस्था छ भने घरमै बसेर होम क्वारेन्टिनै बस्नुभयो भने त्यो सबैभन्दा राम्रो उपाय हो. यदि त्यस्तो स्थिति नबन्दाखेरि, हाम्रो देशको स्थिति हेर्दाखेरि त्यस्तो स्थिति नबन्दाखेरि हामीले संस्थागत क्वारेन्टिनको कुराहरू चाहिँ गरेका हौँ. अब क्वारेन्टिनलाई व्यवस्थित गर्न सकेनौँ भने स्वाभाविक रूपमा क्वारेन्टिनमा बसेका मान्छेहरूलाई चाहिँ एउटा व्यक्ति मात्रै संक्रमित भयो भने अरू व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना बढी भएको हुनाले मैले स्थानीय सरकारको साथीहरू त्यसपछि त्यहाँ जुन व्यवस्थापन गर्न लागिराख्नु भएको हाम्रो स्वयंसेवकहरू र सुरक्षा कर्मीहरू सबैले यसमा चाहिँ ध्यान दिनुपर्छ भनेर मैले अनुरोधै गर्न चाहेँ र यो हुनुपर्छ भन्ने कुराहरूमा मैले चाहिँ सबैलाई भन्न चाहेँ. अब रह्यो अर्को कुरा के छ भने अहिले जुन यो टेस्टिङ चाहिँ को दायरा बढाउनुपर्छ भनेर जुन भन्नुभएको छ, हामीले हाम्रो क्षमतालाई चाहिँ एकदमै बढाउनको लागि भरमग्दुर प्रयत्न गरिरहेका छौँ. हामी दिनदिनै बढाउँदै पनि छौँ र हाम्रो असारको 1500 हामी प्रतिदिन चाहिँ 10,000 भन्दा बढी टेस्ट गर्न सक्ने खालको क्षमता वृद्धि गर्नको लागि हामीले कोसिस गरिरहेछौँ. तर समस्या के हो भने हामीलाई चाहिँ त्यो नमुना परीक्षणको क्षमतालाई वृद्धि गर्नको लागि चाहिने अब थप सामग्रीहरू, थप चाहिँ जनशक्ति, थप चाहिँ व्यवस्थापनमा बजारमा अहिले जे सामग्रीहरू हामीले चाहिरहेका हुन्छौँ त्यो चाहिँ सहज ढङ्गले उपलब्ध हुन सकिरहेको स्थिति छैन. त्यसो भएको हुनाले केही समय लाग्ने खालको परिस्थितिहरू छ. अब यता यो किन यति धेरै चाहिँ नमुनाहरू चाहिँ हाम्रो परीक्षण भएन भन्दाखेरि अर्को एउटा महत्त्वपूर्ण कुरा हामीले बुझ्नुपर्ने कुरा के छ भने हामीले कसको नमुना चाहिँ जाँच्नुपर्छ भन्ने एउटा चाहिँ हाम्रो गाइडलाइन छ. टेस्टिङ गाइडलाइनमा हामीले चाहिँ क्लियरली नमुना चाहिँ कुन कुन व्यक्तिहरूको चाहिँ जाँच्नै पर्छ भनेर राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरू, विज्ञहरूको सल्लाहहरू सबैलाई चाहिँ राखेर एउटा टेस्टिङ गाइडलाइन हामीले बनाएका छौँ. तर त्यो अधिकांश अहिलेको नमुना सङ्कलनहरू चाहिँ त्यो टेस्टिङ गाइडलाइन भन्दा फरक ढङ्गले आइरहेको छ. विभिन्न ठाउँहरूमा यो भाइरस ट्रान्सपोर्ट मिडिया भन्ने पाइयो, भिटिएम भन्ने पाएपछि स्थानीय सरकारहरूले चाहिँ त्यो भिटिएम किनिदिने अनि त्यहाँबाट नमुना सङ्कलन गरेर ल्याइदिने. अब त्यो नमुना सङ्कलन गर्ने व्यक्ति पनि तालिम प्राप्त छैन अनि त्यो भिटिएमै कतिको क्वालिटीको छ त्यो पनि हामीलाई चाहिँ शङ्का छ. अन्त त्यसको चाहिँ ट्रान्सपोर्टको एउटा चाहिँ तरिका हुन्छ, त्यो ट्रान्सपोर्ट पनि राम्रोसँग गरेको छ कि छैन. तर अब हाम्रा ल्याबहरूमा चाहिँ भत्ताभर त्यस्तो खालको स्याम्पलहरू आएर चाहिँ थुप्रिएको छ र त्यो ल्याबको क्षमता भन्दाखेरि बढी स्याम्पल चाहिँ त्यसरी यो त्यो स्वाभाविक रूप मतलब आफै आफै हिसाबले चाहिँ कलेक्सन भएर आएको पनि छ. त्यो चाहिँ के भयो भने एक त नमुना ल्याबलाई प्रयोगशालालाई त्यसको लोड एकदम बढी भयो. अर्को कुरा चाहिँ त्यो टेस्टिङ गाइडलाइन भन्दा बाहिरबाट आएको जुन चाहिँ स्याम्पलहरू छ त्यो स्याम्पलले चाहिँ हामीलाई के गरिदियो भने त्यो साँच्चै नै त्यो चाहिँ त्यो राम्रोसँग सही ढङ्गले सङ्कलन गरेको हो कि होइन भन्ने पनि निर्णय नहुने भयो र त्यसले दिने रिजल्टले चाहिँ हामीलाई चाहिँ कार्यक्रममा अथवा प्रोग्राममा अथवा यो नियन्त्रणमा चाहिँ कति सहयोग गर्छ भन्ने कुराहरू पनि हामीलाई चाहिँ शङ्कास्पद हुने भयो. त्यसरी नमुना सङ्कलनहरू भएको हुनाले पनि हामीलाई अलिकति अप्ठ्यारो भएको छ. त्यसैले मैले यही रेडियो मार्फत पनि के अनुरोध गर्न चाहन्छु भने टेस्टिङको गाइडलाइन भन्दा बाहेकको नमुनाहरू चाहिँ सङ्कलन भयो भने पनि प्रयोगशालाहरूले नलिने भन्ने नै निर्देशन हामीले जारी गरेका छौँ. किनभने त्यसले हामीलाई चाहिँ यो नियन्त्रणमा सहयोग गर्दैन. अर्कोतिर चाहिँ टेस्टिङको लागि चाहिने चाहिँ जनशक्तिको कुरा भयो, समयको कुरा भयो, आर्थिक हिसाबले पनि हामीले यो जताभावी चाहिँ स्याम्पलहरू कलेक्सन गरेर टेस्ट गर्न थाल्यौँ भने साँच्चै नै जुन टेस्टै गर्नुपर्ने चाहिँ नमुना सङ्कलन गरेर जुन टेस्टै गर्नुपर्ने टेस्टहरू चाहिँ हामीले त्यो सामग्री पहिल्यै सकिने भएको हुनाले त्यो टेस्टै गर्न सक्ने स्थिति नबन्ला भन्ने चाहिँ ठुलो डर छ. त्यसो भएको हुनाले चाहिँ यो ल्याबको प्रयोगशालाहरूको चाहिँ व्यक्ति र त्यहाँको चाहिँ स्वास्थ्यका चाहिँ प्राविधिकहरूसँगको सरसल्लाहमा र त्यो टेस्टिङ गाइडलाइनलाई फलो गरेर मात्रै नमुना संकलन गरियो भने हामीलाई अहिले पनि समस्या होइन, तर यो बीचमा चाहिँ अलिकति धेरै नै अनावश्यक खालको नमुनाहरू पनि संकलन भएको हुनाले हामीलाई अलिकति समस्या भएको।
हजुर, अब यो अहिले लकडाउन खुलिसकेपछिको जुन चहल पहल छ, अब संक्रमण शुरूमा नदेखिएको र कुनै पनि बेला त्यो देखिन सक्ने यो रोगले चाहिँ अलिकति झुक्याउने खालको पनि अवस्था आउन सक्छ, त्यसले गर्दाखेरि भोलिका आसन्न दिनमा सम्भाव्य चुनौतीहरू चाहिँ के हुन सक्छन्, हामी त्यतातर्फ कुन कुन दिशातर्फ चाहिँ बढी सजग र सतर्क हुनु पर्ला डाक्टर?
अब यो के हो भने स्वाभाविक रूपमा संक्रमणको नम्बरहरू बढ्छ भन्ने कुरा नै हो होइन, तर अन्तर्राष्ट्रिय स्तरमा हामीले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि जति पनि कोरोनाको संक्रमणहरू बढेको छ र संक्रमितहरूको संख्याहरू हेर्दाखेरि चाहिँ करिब करिब चाहिँ 98% मान्छेहरूलाई चाहिँ माइल्ड टाइपको सिम्टमहरू डेभलप हुने अथवा सामान्य लक्षणहरू देखिने र केही मान्छेहरूलाई चाहिँ अस्पताल पनि भर्ना गर्नुपर्ने तर चाहिँ खासै त्यस्तो ठुलो समस्या नहुने भन्ने खालको देखिन्छ। हामीले ओल्डोमिटरको चाहिँ यसो डाटा हेऱ्यौँ भने पनि 98% मान्छेहरूलाई चाहिँ माइल्ड केसेसहरू भनेरै राखिएको छ र 2% मान्छेहरूलाई चाहिँ अलिकति सिरियस भएको भन्ने कुरै देखिएको छ। विश्व स्वास्थ्य संगठनले चाहिँ के भन्छ भने 80% मान्छेहरूलाई चाहिँ असिम्टोमेटिक अथवा माइल्ड सिम्टम हुन्छ, केही ट्रिटमेन्ट नै चाहिँदैन, र त्यो 20% जुन बाँकी भएको छ त्यसमा पनि 15% मान्छेहरूलाई चाहिँ अक्सिजन अथवा चाहिँ केही अस्पतालको सहयोग चाहिन्छ र 5% मान्छेहरू अब बाँकी 5% मान्छेहरूलाई मात्रै अस्पतालको सेवा चाहिन्छ भन्ने कुराहरू हो। त्यसो भएको हुनाले त्यही अन्तर्राष्ट्रिय चाहिँ हाम्रो अनुभवको आधारमा हामीले अब चाहिँ हाम्रो संक्रमणको 5% मान्छेहरूलाई चाहिँ अस्पतालको सेवा चाहिन सक्छ भन्ने हिसाबले हामीले अस्पतालको तयारीहरूको कुराहरू निरन्तर रूपमा हामीले गरिरहेछौँ, क्षमता बढाउने कामहरू गरिरहेछौँ। अब यो मेडिकल कलेजेसहरूदेखि लिएर अरू पनि जति पनि हाम्रो स्पेसेसहरू छ त्यस्तो ठाउँहरूमा चाहिँ अब अरू व्यक्तिहरू बिरामी भएको संक्रमित बिरामी भएको मान्छेहरूलाई राख्नको लागि पनि त्यो क्षमता अलिक वृद्धि गर्न खोजिरहेछौँ र आइसोलेसनमा जसको लक्षण चिन्नै छैन तर पनि उहाँहरूले चाहिँ अरूलाई सार्न सक्ने खालको सम्भावना हुने भएको हुनाले थोरै भए पनि त्यो सम्भावना हुने भएको हुनाले उनीहरूलाई पनि आइसोलेसनमा राख्ने भन्ने हिसाबले हामीले त्यो तयारीहरू गरिरहेका छौँ। त्यसैले संक्रमणै बढ्न सक्छ भन्ने कुराहरूलाई ध्यानमा राखेर अब त्यो व्यवस्थापनको कुराहरू चाहिँ हामीले अगाडि बढाइ नै रहेका छौँ। र अब अर्को कुरा महत्त्वपूर्ण कुरा चाहिँ के हो भन्दाखेरि अब अहिलेको अन्तर्राष्ट्रिय अनुभवहरू के देखिन्छ भने यो लक्षण चिन्ह चाहिँ नभएका व्यक्तिहरू जो पोजिटिभ हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो पोजिटिभ भएको 10 दिनभित्रसम्ममा चाहिँ हामीले आइसोलेसनमा राख्यौँ भने त्यस पछाडि 11 दिनदेखि पछाडि चाहिँ उहाँहरूले सार्न सक्नुहुन्न